यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त। नेपालमा आज थप 6,295 जना कोरोना संक्रमण मुक्त। 3,384 जनामा संक्रमण पुष्टि। संक्रमित 61 जनाको मृत्यु। नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व ब्यांकले 7,20,00,000,000,000 रूपियाँ सहयोग गर्ने। र विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रहरूको समूह G7 का नेताहरूद्वारा कोविड 19 पारेको प्रभाव कम गर्न सबै स्रोत साधन प्रयोग गर्ने प्रतिबद्धता। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा 168 को 5 बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री नेपालीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। नवनियुक्त मुख्यमन्त्री नेपालीले आजै सानो मन्त्रीमण्डल गठनको तयारी गर्नुभएको हाम्रा समाचारदाताले जनाएका छन्। विश्व ब्यांकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि 7,20,00,000,000,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। ब्यांकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न रकम उपलब्ध गराउने निर्णय गरेको हो। ब्यांकबाट प्राप्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रम बजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास ब्यांकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तीमा मालदिव्स, नेपाल र श्रीलंका लागि विश्व ब्यांकका देशीय निर्देशक फरिस हदत जर्वोसले व्यक्त गर्नुभएको छ। नेपालमा आज थप 6,295 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 5,27,111 पुगेको छ भने निको हुने दर 86.9% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 3,384 जनामा भाइरस संक्रमण पुष्टि भएको छ। आज 8,506 नमूनाको पीसीआर परीक्षण गर्दा 2,382 जना तथा 5,988 नमूनाको एन्टीजेन परीक्षण गर्दा 1,002 जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणका कारण आज थप 61 जनाको मृत्यु भएपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 8,366 पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार देशभर जम्मा 71,301 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2078-79 को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभाको हिजोको बैठकमा छलफल भएको थियो। नीति तथा कार्यक्रममाथि 47 जना सांसदहरूले भाग लिनुभएको थियो भने नीति तथा कार्यक्रममाथि केही सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो। यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुभएको थियो। प्रदेशसभाको बैठक असार 1 गते दिउँसो 3 बजेलाई बोलाइएको छ। बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष 2078-79 को वार्षिक बजेट प्रस्तुत हुनेछ। प्रधानमन्त्री विरूद्ध बागमती प्रदेशसभा बैठकमा आपत्तिजनक अभिव्यक्ति दिनुभएका नेपाली कंग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गर्नुभएको छ। प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर वैद्यले आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफी माग्नु भएको छ। वैद्यले आफ्नो भनाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यान आकर्षण गराउनु भएको थियो। उहाँले माफी मागेपछि सभामुख सानु कुमार श्रेष्ठले उहाँको भनाई सांसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। यसैबीच नेकपा एमाले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्ने आशयको अभिव्यक्ति दिनुलाई अत्यन्त गम्भीर रूपमा लिएको जनाएको छ। पार्टी प्रवक्ता प्रदीप कुमार गेवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कंग्रेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरूलाई समेत दुरूत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको भनी दिएको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताउनु भएको छ। बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरूद्ध नाथुराम गोडसे बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो। गृहमन्त्री खगराज अधिकारीले पूर्ण व्यावसायिक र उच्च मनोबलका साथ क्रियाशील हुन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणपछि आज गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरीले सीमा सुरक्षा र राष्ट्र तथा नागरिकको सेवा सुरक्षामा पुर्याएको योगदानको प्रशंसा पनि गर्नुभयो। गृहमन्त्री अधिकारीले आवश्यक साधन स्रोत जनशक्ति र वृत्ति विकासको कार्यमा मन्त्रालयले सहकार्य गर्दै अगाडि बढ़ने बताउनुभयो। आजै गृहमन्त्री अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको पनि निरीक्षण गर्नुभएको थियो। प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि सम्बोधन गर्नुहुँदै गृहमन्त्री अधिकारीले सीमित साधन स्रोतका बावजूद नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको स्मरण गर्दै आवश्यक व्यवस्थापनमा गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। पर्वतका 62 देखि 65 उमेर समूहका नागरिकहरूलाई कोरोना संक्रमण विरूद्ध भेरोसेल खोप लगाउन शुरू गरिएको छ। कोविशील्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरूले भने अझै दोस्रो मात्रा खोप लगाउन पाएका छैनन्। पर्वतबाट हाम्रा संवाददाता राजन पौडेलको रिपोर्ट।
कोरोना विरूद्धको भेरोसेल खोप लगाइरहँदा एक डोज मात्रै लगाएका व्यक्तिहरू दोस्रो डोजको प्रतीक्षामा छन्। कुष्मा नगरपालिका वार्ड नम्बर 6 का खडानन्द आचार्यले सरकारले दोस्रो खोप दिएमा आफू ढुक्क भएर बस्ने बताउनु भएको छ।
मैले पहिला खोप लगाएँ, दोस्रो खोप लगाउने भनेर कतिचोटि सम्पर्क गरे, आयो छैन, भयो छैन भने आएपछि खबर गरौँला भन्न भन्छन्। खोप लगाएर जानी बस्न पाए आनन्द हुन्थ्यो।
कोविडसिल्ड खोप लगाएका उहाँ जस्ता जिल्लामा 9,911 जना दोस्रो डोजको खोप पर्खिरहेका छन्। तर सरकारले यसपालि भेरोसेल खोप पठाएको छ। यो खोप 62 देखि 64 वर्ष उमेरका व्यक्तिहरूलाई लगाइनेछ। राष्ट्रिय जनगणना 2068 का आधारमा प्रत्येक पालिकामा खोप वितरण गरिने बताउनुहुन्छ स्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रवीण भण्डारी।
राष्ट्रिय पोलिसी अनुसार कुल जनसंख्याको 1.7% भनेर पठाइएको थियो, तर हाम्रो पर्वत जिल्लामा 1.7% नभइकन 1.41% प्राप्त भएको छ। त्यसले गर्दाखेरि राष्ट्रिय जनगणना 2068 को जनसंख्यालाई आधार मानेर 98 जना पुग्दो रहेछ। त्यही तरिकाले हामीले प्रत्येक स्थानीय तहलाई भ्याक्सिन वितरण गर्दैछ।
खोपको माग अहिले अत्याधिक छ। कोरोना विरुद्धको खोपको प्रभाव राम्रो सुनेका जिल्लावासीहरूले चाँडै लगाउन पाए कोरोनाका कारण मर्नुपर्ने थिएन भन्ने सोचेका छन्। माग अनुसार आपूर्ति नहुँदा प्राथमिकताका आधारमा खोप लगाइने बताउनुहुन्छ महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचाई ठकुरी।
64 वर्षलाई पहिलो प्राथमिकता, त्यसपछि 63 अनि 62 जस्तो फर्स्ट डटमै 62 आइदिनु हो भने के गर्ने भन्ने कुरा चाहिँ छलफल भएको थियो। दिउँसो 1 बजेसम्म चाहिँ हामीले कन्टिन्यू चाहिँ गरौँ, 62 देखि 64 वर्षकै जो आउनुहुन्छ उहाँहरूलाई लगाइहालौँ, काउन्टिङ गर्दाखेरि कसको मात्रा पुगेन भने सेलेक्सन गरेर 64 चाहिँ जाउँ भन्ने कुरा चाहिँ छलफल भइरहेको।
स्वास्थ्य कार्यालय पर्वतले खोप कम आएको भए पनि कर्मश उमेर समूह अनुसार खोप आइरहने भएकाले अहिले चिन्ता नमान्न अनुरोध गरेको कार्यालय प्रमुख डाक्टर भोजराज गौतमले बताउनुभयो।
कर्मश उपलब्ध हुन्छ नि, अहिले 64, 63, 62, 61, 60 अनि बल्ल आगो ग्रुपमा यो खोपको स्वरूप भनेको तरल झोलको रूपमा भाइलमा उपलब्ध छ।
पर्वतमा अहिले पहिलो चरणमा खोप लगाएका सबैले दोस्रो खोप पाइसकेका छन्। तर 70 वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिक भने छुटेका छन्। उनीहरूलाई अर्को डोजको खोप छिटै दिलाउन सम्बन्धित निकायले ध्यान दिन जरूरी छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, उचाई मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाल श्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। बाल श्रम अन्त्यका लागि महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालय मार्फत देशभरका स्थानीय तहले यो दिवसमा भर्चुअल माध्यमबाट विविध कार्यक्रम गरी मनाएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरिएको दिनको अवसरमा हरेक वर्ष जून 12 विश्वभर यो दिवस मनाउने गरिन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि श्रममा र 16 वर्ष नपुगेकालाई निकृष्ट खाले बाल श्रम तथा जोखिमयुक्त काममा लगाउन नपाउने कानूनी व्यवस्था छ। नेपालमा 6 लाख भन्दा बढ़ी बालबालिका जोखिमपूर्ण जीवन बाँचिरहेको सरकारी तथ्याङ्क छ। कैलालीको बलचौरका बादी समुदायका सबै परिवारका लागि घर निर्माण अघि बढ़ाएको सरकारले 47 परिवारलाई पक्की घर हस्तान्तरण गरेको छ। संघीय सांसद विकास कोष र स्थानीय तहको सहयोगमा पक्की घर निर्माण हुन थालेपछि कैलालीका बादी समुदाय खुशी भएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको बलचौरका बादी समुदायका पक्की घर निर्माण हुन थालेपछि उनीहरू खुशी भएका छन्। एकताका जीविकोपार्जनका लागि गाउँ गाउँ चहारेर हिँड्ने, खोला किनारमा बसेर माछा मार्ने, मादल सुल्फा बनाएर बेच्ने समुदाय अहिले पक्की घरमा बस्न पाउँदा निकै खुशी देखिन्छन्। बलचौरका रमेश बादी,
हाम्रो पुस्तासम्म घर नभएका हामी अर्काको घर दैलो गोडमा बसेर हामी घर बन्ने भित्र पसौँ भने ओहो घर बन्ने कस्तो हुन्छ भन्ने हामी त्यो महसुस थियो। घरभित्र हामी बस्न पाएका थिएनौँ, अर्काकै गोडमा अर्काकै खोला किनारामा त्यसरी बसी हामीले जीविकोपार्जन गरेका थियौँ भने अहिले चाहिँ हामीले घर पाउँदा साह्रै खुसी छौँ।
रमेशवादी जस्तै रमावादीको पनि पक्की घर निर्माण भएको छ, उहाँ पनि पक्की घरमा बस्न पाउँदा खुसी हुनु भएको छ।
एकदम राम्रो भएको छ, पक्की घर पाउँदा राम्रो तरिकाले गाछ बास आउँदा खुसीकै महसुस भएको छ।
लम्केचुवा नगरपालिका वडा नम्बर 3 बलचौरमा रहेको बारी बस्तीमा संघीय सांसद विकास कोष र स्थानीय सरकारको समन्वयमा 45 र ज्योतिको घर नेपालबाट 2 गरे जम्मा 47 घर निर्माण भएका छन्। 148 घर दूरी रहेको बस्तीमा करिब 3 करोड़को लागतमा विभिन्न चरण गरी 47 घर निर्माण गरिए पनि अझै 101 घर निर्माण हुन बाँकी नै रहेका छन्। ती बाँकी घर पनि सरकारले चाँडै बनाइदिनु पर्ने उनीहरूको माग छ।
सबै घरदुरी भनेको 148 घरदुरी हो, 101 घर बन्न बाँकी छ। अब यो बादी समुदायका घरहरू छिटो भन्दा छिटो निर्माण गर्नु,
बादी समुदाय पछाडि परेको समुदाय भएका कारण त्यो बस्तीमा रहेका सबै घर निर्माण गर्ने सरकारको तयारी रहेको छ। संघीय सरकारले त्यो बस्तीमा घर निर्माणका लागि बजेट विनियोजन गरिसकेको र स्थानीय सरकारले पनि त्यसका लागि बजेट छुट्याई आगामी आर्थिक वर्षमा 50-90 घर निर्माण गर्ने तयारीमा रहेको बताउनुहुन्छ लम्केचुवा नगरपालिका वडा नम्बर 3 वडा अध्यक्ष भक्त बहादुर चलाउने।
यो वर्षको बजेटमा संघीय सरकारबाट पनि केही आवासका लागि रकम आएको छ, त्यसमा हामी नगरपालिकाबाट पनि केही म्युचुअल फण्ड राखेर सम्भवत 85-90 घरहरू थप भन्ने सम्भावना छ त्यहाँ। अहिले
बाँकी घर पनि निर्माणका लागि यसै गरी पहल हुन जरुरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
5 पूर्व प्रधानमन्त्रीले कोरोना विरूद्धको खोपको समुचित व्यवस्था गर्दै निषेधाज्ञाका कारण बन्देजको अवस्थामा विपन्न श्रमजीवी वर्ग एवं समुदायमा परिरहेको मर्काप्रति संवेदनशील हुन सरकारसँग माग गर्नुभएको छ। कमजोर वर्ग तथा समुदायमा परेको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजना सहित अग्रसर हुन उहाँहरूले सरकारसँग अनुरोध गर्नुभएको हो। विज्ञप्तिमा नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहेको उल्लेख गर्नुभएको छ। उहाँहरूले यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भू बनौटमा असर पर्न गई गम्भीर पर्यावरणीय समस्या सृजना हुनेछ उल्लेख गर्नुभएको छ। संयुक्त विज्ञप्ति जारी गर्ने पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराई हुनुहुन्छ। संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा भोटखोलामा 15 दिनदेखि टेलिफोन सेवा अवरूद्ध भएको छ। भोटखोला वडा नम्बर 2 र 4 सीमानामा रहेको माक्पा लुङमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि टेलिफोन सेवा अवरूद्ध भएको दूरसंचार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो। टेलिफोन सेवा अवरूद्ध हुँदा गाउँपालिका नै संचार सेवाबाट वञ्चित भएको भोटखोला गाउँपालिकाका वडा सचिव दावा लामाले जानकारी दिनुभयो। बागलुङ नगरपालिका वडा नम्बर 6 लहरे पिपलमा ट्राक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नम्बर 4 पाखाथर निवासी 52 वर्षीय कमला कुमारी शर्मा रहेको सचिव रुद्र केसीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रहरूको समूह G7का नेताहरूले कोविड 19 जस्तो महामारीले पारेको प्रभाव फेरि कहिल्यै नदोहोरिने गरी आफ्ना सबै स्रोत साधनहरू प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बेलायतको कर्नवेलमा जारी G7 सम्मेलनको दोस्रो दिन आज जारी घोषणा पत्रमा त्यसका लागि के उपाय अवलम्बन गरिने भन्नेबारे उल्लेख गरिनेछ। त्यसमध्ये एउटा उपायका रूपमा कोरोना भाइरस विरूद्धको खोप विकासको समय घटाएर 100 दिनमा झारिनेछ। G7मा क्यानाडा, फ्रान्स, जर्मनी, जापान, इटली, बेलायत र अमेरिका छन्। भारतमा कोरोना भाइरसबाट 70 दिनपछि एकै दिनमा सबैभन्दा कम संक्रमित भेटिएका छन्। पछिल्लो 24 घण्टामा भारतमा 84,332 जना नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको संख्या घट्दै गएकाले अवस्था सकारात्मक हुँदै गएको भन्दै खुशी व्यक्त गरेको छ। नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या 2,93,59,155 पुगेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार 24 घण्टामा 4,002 जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। यो सँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 3,67,081 पुगेको छ। यसैबीच श्रीलंकामा देशभरि लागू गरिएको यात्रा प्रतिबन्धको व्यवस्था अझै केही समय थप गरिएको छ। त्यहाँका सरकारी अधिकारीहरूले आगामी जून 21 देशभरि आन्तरिक यात्रा गर्न प्रतिबन्ध लगाएको जानकारी दिएका छन्। श्रीलंकामा कोरोना भाइरसका कारण अहिलेसम्म 2,18,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन् भने 2,073 जनाले ज्यान गुमाएका छन्। महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म 38 लाख भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन् भने 17,61,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। बेलायत सरकारले COVID-19 सम्बन्धमा लागू गरिएका प्रतिबन्धहरूलाई अर्को एक महिना लम्ब्याउने तयारी गरेको छ। कोरोना संक्रमण तीव्र रूपमा बढ़िरहेको र कोरोनाको डेल्टा संस्करण अधिक संक्रामक रहेको यथार्थलाई ध्यानमा राखेर सरकारले यस्तो निर्णय गर्न लागेको हो। निषेधाज्ञा लगायतका प्रावधानहरूलाई केही समय लम्ब्याउँदा खोप अभियानमा पनि राम्रो प्रभाव पर्ने विश्लेषण गरिएको छ। बेलायतका स्वास्थ्य विज्ञहरूले पनि सरकारलाई कोरोना नियन्त्रणका लागि जारी लकडाउन 4 हप्ता लम्ब्याउन सुझाव दिएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
क्रमिक रूपमा कारोबारमा वृद्धि भइरहेको नेपाली शेयर बजारमा यो साता 83 अर्ब भन्दा बढ़ीको कारोबार भएको छ। लगातार उकालो लागेर नयाँ नयाँ कीर्तिमान कायम गरेको नेप्सेले यो साता 3,000 बिन्दु माथिको यात्रा तय गरेको छ। निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेका तथा कारोबार समेत प्रविधि मैत्री भएका कारण पनि कारोबार रकममा उच्च अंकले वृद्धि देखिएको छ। यो साता नेप्से परिसूचक 3% वृद्धि भएको छ। गत साता 2,856.76 बिन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता 3.38% अर्थात 88.02 अंकले बढ़ेर 2,944.78 बिन्दुमा पुगेको हो। नेप्सेले यो साता पनि नयाँ अल टाइम हाई रेकर्ड निर्माण गरेको छ। यो साताको मंगलबार निप्से परिसूचक 2,960.14 बिन्दुमा बन्द भएको थियो, जुन हालसम्मकै उच्च बिन्दु हो। यद्यपि यस साता बजार 3,000 बिन्दु भन्दा माथि पुगेको थियो। यस साता साप्ताहिक कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यो साता 7,83,639 पटकको कारोबारबाट 83 अर्ब 13 करोड़ रूपियाँ बराबरका 17,05,00,000 किता शेयरहरू किनबेच भएका छन्। यो गत साताको तुलनामा 15,34,00,000 रूपियाँले बढ़ी हो। यो साता नेप्सेको बजार पूँजीकरण 1,27,00,000,000 रूपियाँले वृद्धि भएको छ। गत साताको अन्त्यसम्ममा 39,64,00,000,000 रूपियाँ रहेको कुल बजार पूँजीकरण यो साता बढ़ेर 40,92,00,000,000 रूपियाँ पुगेको छ। स्थानीय बजारमा उन्नत जातको धानको बिउ नपाएका कारण पर्सा जिल्लाका किसानहरू धानको बिउ किन्न भारतीय बजारमा निर्भर हुनु परेको छ। धान रोप्ने समय शुरू भए पनि बिउ अभावका कारण त्यहाँका किसानहरू भारतीय बजारमाथि निर्भर हुनु परेको हो। धानको ब्याड राख्ने समय शुरू भए पनि स्थानीय बजारमा बिउ नपाउँदा किसानहरू चर्को मूल्यमा भारतीय बिउ खरिद गर्न बाध्य भएका छन्। विगतमा गुणस्तर परीक्षण बिना भारतबाट जथाभावी ल्याइने बिउले बेला बेलामा कृषकहरू ठगिने गरेका थिए। जगन्नाथपुर गाउँपालिका 6 का किसान रूपनारायण प्रसादले सोना मनसुली धानको बिउ नेपालमा नपाइने भएकोले भारतबाट खरिद गरेर ल्याउँदा धेरै समस्या भोग्नु परेको बताउनुभयो। सोना मनसुली धानले प्रति हेक्टर 2.5 मेट्रिक टन उत्पादन दिने गरेको, बढ़ी फल्ने तथा खानमा पनि स्वादिलो हुने गरेकोले पर्साका अधिकांश किसानले सोना मनसुली धान लगाउने गरेको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले जानकारी दिनुभयो। पर्साको विन्ध्यवासिनी गाउँपालिका वार्ड नम्बर 2 गर्दौलमा हाँस पालनतर्फ किसानहरू आकर्षित भएका छन्। हाँस पालन गर्दा कम समय र कम खर्चमा बढ़ी आमदानी हुने गरेको कृषक रंजन यादवले बताउनुभयो। जागिरको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा निजामती कर्मचारीका लागि पटक पटक प्रयास गरे पनि असफल भएपछि कृषि पेसामा लाग्ने उद्देश्यले हाँस तथा माछा पालन व्यवसाय शुरू गरेको यादवले बताउनुभयो।
अब मौसम प्रदेश नम्बर एक प्रदेश नम्बर दुई र बागमती प्रदेशमा यस वर्षको मनसून भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पूर्वी भेगबाट तीन प्रदेशमा फैलिएको र यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। मौसमविदहरूले आगामी साता मनसून सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको प्रक्षेपण गरेका छन्। यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद गरेका छन्। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर। काठमाण्डौको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 30.8 मिलिमिटर। पोखराको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 58.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 30.8 मिलिमिटर र दिपालको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेसका कृष्ण चन्द्र नेपाली नियुक्त। नेपालमा आज थप 6,295 जना कोरोना संक्रमण मुक्त, 3,384 जनामा संक्रमण पुष्टि, संक्रमित 61 जनाको मृत्यु। नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले 7,20,00,000,000,000 रूपियाँ सहयोग गर्ने र विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको समूह G7 का नेताहरूद्वारा कोविड 19 पारेको प्रभाव कम गर्न सबै स्रोत साधन प्रयोग गर्ने प्रतिबद्धता। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।